नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि विजय मल्लको उपन्यास अनुराधाको वाचन सुन्दै आएका छौं। गएको साता हामीले अनुराधाको चौथो श्रृंखला सुन्यौं। चौथो श्रृंखलासम्म आइपुग्दा अनुराधा आफ्नो कथावस्तु बताइरहेकी छिन्। अब अनुराधाको पाँचौं श्रृंखला सुनौ, पृष्ठ 71बाट। त्यही भ्रमले गर्दाखेरि आज मेरो यस्तो हालत छ। त्यही सौन्दर्यको अभिमानले गर्दाखेरि मैले कसैलाई कहिले आफूलाई समर्पण गर्न सकिनँ। बिहे जस्तो, एक प्रकारले बिहे नै भनौँ, त्यस्तो भएर पनि मैले आफूलाई समर्पित गर्न सकेको छैन। म आफ्नो बाधा आफै भएकी छु, तर मनुष्य आफैलाई मात्र प्रेम कतिसम्म गरिरहन सक्छ, कहाँसम्म? तर मानिस कहिलेकाहीँ विवश हुन्छ, यस्तो घटना घटिदिन्छ, त्यसको कैदबाट मुक्त हुन सक्दैन। यस्तो ढाँचा बनिसक्छ कि त्यसकै कानूनले सञ्चालित हुन थाल्छ, त्यस बन्धनबाट छुटकारा पाउन सक्दैन। मैले छुटकारा पाउन सकिन। एउटा सानो खुट्टा र सानो फ्राक लागी बच्ची, त्यस बोर्डिङबाट निस्कँदा 18 वर्षकी युवती भइसकेकी थिए। राम्री, सुन्दरी, तर उसको मनको बनावटमा त्यस्तो जटिलता पनि आइसकेको थियो, त्यस्तो आत्मअभिमान र आत्मरतिको भावले कठोर भइसकेको थियो, जो आफूलाई केही विशेष हुँ भनी सम्झन्थ्यो र कसैको प्रवाह गर्दैनथ्यो। बाह्य भद्रता, नम्रता र शालीनताले उसको मन सम्पूर्णतः ढाकिएको थियो, तर भित्री गहिराईमा त्यस्तो अभिमान र गर्वले फुङ्कार गरिरहेको थियो। यही नै म थिएँ। यस कुरालाई कसैले बुझ्न सकेनन् र यसैबाट मेरो जीवनमा अनेकौं किसिमका झन्झट, कष्ट र उल्झनहरू पैदा हुन्छन्। धेरै वर्ष बोर्डिङमा गुजारेर यही बाटोमा काठमाडौँ गएकी थिएँ। यस्तै याम थियो, साथमा एक्लै दाई हुनुहुन्थ्यो। बा त्यस्ताका लासामा जानुभएको थियो, मलाई राम्ररी याद छ। 5-6 वर्ष अगाडिको कुरा, यहीँ उत्रेकी थिएँ, प्लेनबाट काठमाडौँ गएकी थिएँ। त्यसवखत कत्तिको सुखी, मगनमस्त र उत्फुल्ल थिएँ। कालो काश्मीरी साडी र सेतो बनारसी ब्लाउज लाएकी थिएँ, फ्राक लाउन छाडेकी थिएँ। मेरो ढाँचा काँचा र स्फूर्ति देखेर सबजना मलाई क्वारक्वार्ती हेरिरहेका थिए। त्यस दिनदेखि मेरो दाई सधैँ भन्नुहुन्थ्यो, तिमीसँग नेपालमा कहिले जान्न, सरमै लाग्छ। तर त्यसवखत काठमाडौँ जान मलाई असाध्य रहर लागेको थियो। केटाकेटीमा एक दुई पटक गएर 4-5 वर्ष गएकी थिइनँ। त्यसबीचमा नेपालमा धेरै राजनैतिक, सामाजिक परिवर्तन आइसक्यो भनी बोर्डिङमा सुनेकी थिएँ। त्यो हेर्ने उत्सुकता थियो। त्यसबेला मलाई त्यस्तो रहर थियो, अहिले यही ठाउँमा छु, यस हालतमा काठमाडौँ नै जान लागेकी छु। तैपनि कस्तो अन्तर छ हेर्नुहोस्। हिजोदेखि म यही तुलना गर्दैछु, एरोड्रम र म। एरोड्रमबाट काठमाडौँ गौचर उडेकी थिएँ। बादलै बादल थियो, सेतो भुवा जस्तो बादल। कहिलेकाहीँ एक दुईचोटा पर्वत देखिन्थ्यो र नागबेली परेर बगिरहेका खोला, नदी। कति रमाइलो देश थियो। गौचरमा उत्रेँ, कति रमाइलो काठमाडौँ खाल्डो थियो। पहिलोपटक यसको सौन्दर्यलाई देखे जस्तो मलाई भान भएको थियो। म कस्तो प्रसन्न थिएँ, कस्तो आनन्दले प्रफुल्ल थिएँ। तर त्यही काठमाडौँ मेरो निमित्त भविष्यमा विषाक्त हुन्छ भन्ने मलाई त्यसवखत के थाहा, यसरी भागी भागी हिँड्नुपर्छ भन्ने मलाई के पत्तो। त्यस्ताका मैले कति रमाइलोसँग काठमाडौँमा दिन गुजारेँ। घर पुग्ने बित्तिकै आमा मलाई देखेर छक्क पर्नुभयो। सौन्दर्यको साकार मूर्ति थिएँ। दिदीहरू घरबाट माइत आए बहिनीलाई हेर्न भनी। मेरो रूपको प्रशंसा नगर्ने कुटुम्बमा कोही पनि थिएनन्, तर त्यही बिस थियो। उनीहरूले मेरो रूप र सौन्दर्यलाई देखे, मलाई देखेनन्। उनीहरूले मलाई जो देखे उनीहरू झैँ सम्झे, म उनीहरूभन्दा पृथक छु भन्ने ख्यालै गर्न सकेनन्। मेरो लवाई खवाई आदिबाट जे जति मेरी आमा, दिदी, बहिनी, भाउजूले अड्कले, त्यो थियो म बोर्डिङमा पढेको मिम साहेब। अरू सामान्यतया उस्तै थियो कि बाहिरबाट जोसुकै मनुष्य पनि उस्तै देखिँदैनन् र उही प्रकारले फरिया लाउँछन्, उही प्रकारले कपाल कोर्छन्, उही प्रकारले हिँड्छन्, उही प्रकारले खान्छन्, जे पनि गर्छन्। तर स्वभाव र प्रकृतिमा कति अन्तर हुन्छ, यो मानसिक तत्त्वलाई कसले ख्याल गरिदियोस्। म स्वच्छन्द स्वतन्त्र प्रकृतिकी नारी अभिमानिनी। मेरो निमित्त पुरुषहरू आफै समानका थिए, आफै जस्ता जोसँग म कुनै प्रकारको पर्दा हाल्दिन थिएँ। व्यवहार पनि स्वतन्त्रतापूर्वक गर्दथे, लाज र शरमले घुँडा टेकेर घुम्टो हालेर आफूलाई छुद्र बनाउँदिनथे। यो सब बोर्डिङबाट मैले सिकेकी थिएँ र म यहीँ थिएँ, तर उनीहरूले मेरो पार्थक्यहरूलाई बुझ्न सकेनन्। मेरो स्वच्छन्दता तिनीहरूलाई केही खटकन थियो, तर काठमाडौँमा म जस्ता नारीहरू पैदा भइसकेका थिए, म पहिलो विद्रोही थिइनँ। लोग्ने मानिसहरूले म प्रति त्यही भूल गरे। मेरो रूप र लावण्यलाई उनीहरूले देखे, म प्रति आकर्षित भए, तर मेरो निकटता पाउन क्षुब्ध भए। कसै कसैले मलाई बाटोमा कुरी हेरे, कसैले पछ्याउँदै आए, कसैले भोकाएको आँखाले मलाई निल्न कोसिस गरे। म यी सब चाल पाउँथेँ। युवकहरू मेरो सौन्दर्यले छटपटाएका थिए, मसँग विवाह सम्बन्ध जोड्न इच्छुक थिए, कसैले घरमा भन्न पनि पठाए। मलाई काठमाडौँमा सडकमा यताउति जाँदा युवकहरूका भोकाएका आँखाबाट सधैँ गुज्रनु पर्थ्यो। मेरो यौवनमा जरुर मादकता थियो, तर के त्यही मात्र थिएँ म? कि मेरो मनको इच्छाको सत्ता थिएन? एकचोटि आफ्नै टोलमा भयानक सुनसान गल्लीबाट एक्लै साँझ पकाउँदै थिएँ। कोही पुरुषहरू उभिरहेका थिए, मलाई देख्ने बित्तिकै आक्रमण गर्न कोसिस गरे। तिनीहरूको आकृतिमा एक अस्वाभाविक राक्षसी कामवासना प्रकट भइरहेको थियो। तिनीहरू मेरो शरीरलाई चपाएर निल्न चाहन्थे। म त्यस वखत तर्सेको भए सायद मलाई तिनीहरूले छिया छिया पारिदिन्थे। तिनीहरू 8-10 जना थिए, म 8-10 जनाको भोकको केन्द्र थिएँ। तर मैले खुब अडेर दृढता देखाएकी हुनाले सौन्दर्यको टुनाले तिनीहरूमा काम गरिहाल्यो। मलाई स्पर्श गर्न सकेनन्, म हिँडेँ। यो कुरा मैले त्यस वखत कसैसँग उल्लेखै गरिनँ। त्यसै प्रकारले वासनायुक्त भोक अधिकांश पुरुषहरूमा देख्दछु। म तिनीहरूको आँखाको भाषा बुझ्दछु। मलाई यसले सन्तोष हुने थियो होला, तर त्यस प्रकारको व्यवहार धेरै पुरुषहरूबाट धेरै पटक पाइसकेकी हुनाले यसले मलाई सन्तोषभन्दा बरु क्षोभ पैदा गरिदिन्थ्यो। के सधैँ राक्षसी कामवासनाले भरिएको जलेको प्रदीप्त आँखा मात्र हेरिरहनुकै रमाइलो हुन्छ? उच्चाट लाग्दैन र? यसपछि काठमाडौँ छाडेर म लखनऊतिर लागेँ। उहीँको कलेजमा एडमिसन लिएकी थिएँ। आमाहरूले मेरो पढाइ छोडाइ बिहे गरिदिने विचार गर्नुभएको थियो, तर मैले अस्वीकार गरेकी थिएँ। उनी यसपछि केही बेर चुप लागिन् र मलाई सोधिन्, यसमा तपाईँलाई केही अनौठोपन लाग्यो? सब साधारण कुरा होइन नि त? को कुराकानीलाई म मन्त्रमुग्ध भई सुनिरहेको थिएँ। एक्कासी उनले गरेको प्रश्नको उत्तर दिन सकिनँ। मैले जवाफ दिन ढिलाएको देखेर उनले फेरि भनिन्, बाल्यकालको प्रारम्भमा जिन्दगी सबैको एकैनास जस्तो देखिन्छ। उस्तै फ्रक, उस्तै जुत्ता, उस्तै खुट्टा, उस्तै रूप, सबै उस्तै। मौका पाएकाहरूले पढ्छन्, मौका नपाएकाहरू बरालिन्छन्। उनीहरूको निमित्त त्यो लक्ष्य हुन्छ जो मौका पाएकाहरू गर्छन्। तर जुन प्रवृत्ति र विशेषताहरूले त्यस वखत हुर्कने, बढ्ने, झ्यामिने वातावरण पाउँछ, त्यसअनुसार नै त्यसको भविष्य चरित्र निर्धारित हुँदो रहेछ। मेरो त्यस्तै थियो, मलाई त्यस्तो लाग्दछ, होइन त भन्नुहोस्? यसपालि मैले घोरिएर उत्तर दिएँ। वास्तवमा त्यो मेरो कुनै उत्तरै थिएन, त्यसै कुनै मन्तव्य प्रकट नगरी बोलेका लवजहरू मात्र थिए। अहिले म तपाईँको कुरामा कुनै टिका टिप्पणी गरौँ? तपाईँको जीवनी फकत तपाईँको आफ्नै हो। सत्य घटना, त्यस सत्य घटनाबाट म केही उपयोग कुरा थाहा पाउन सकौँ जसले मलाई भविष्यमा बाटो देखाइरहोस्। उनी मेरो कुरा सुनेर हाँसिन् र भनिन्, के म उपदेशक हुँ र जो तपाईँलाई बाटो देखाउन सकौँ? यो त मेरो आफूमाथि घटेको हो। कसैलाई जो हितचिन्तक होस्, मेरो भलो चिता होस्, उसलाई सुनाउन मन लाग्छ, सुनाउँछु। के तपाईँ मेरो हितचिन्तक हुनुहुन्छ? यति भनेर उनी आफै हाँसिरहन्, म पनि फिस्सा हाँसेँ। म उनको हितचिन्तक मात्र थिएँ। मैले अनुराधाको आकृतिका भाव भङ्गिमाहरू पढिरहन थालेँ। अकस्मात उनको ओठ एकचोटि फरफरायो र अनुहारमा कठोरता आयो। आँखा चम्के, उनले ओठ टोकेर भन्न थालिन्, मानिसहरू सबैलाई एकै समानका इच्छा भएका सम्झने भूल किन गर्छन्? उनीहरूको अभिरुचि नै मेरै हुनुपर्छ भनेर किन दावा गर्छन्? के यो सरासर गल्ती होइन? मेरो आमा बाबुहरूले पनि मलाई चिनेनन्। उनीहरूलाई म आमाकै काखमा हुर्केँ, बढेँ, तर पछि यताउति गरेर बिताएको जिन्दगीले गर्दा कति प्रकारका चाहहरू, अभिलाषाहरू ममा टाँसिन आइसके। व्यवहार र आचरणमा कुन प्रकारको भिन्नता आइसक्यो या मेरो चरित्र कुन ढाँचामा ढालिँदै गइसक्यो, म पुतलीबाट के भइसकेँ, उनीहरूले ख्यालै गर्न सकेनन्। दोष उनीहरूलाई छैन, एउटै मात्र मापदण्डले जिन्दगीलाई हेर्न थालेपछि यो हुन्छ। उनीहरूको काखमा हुर्के हो, तर उनीहरूले बिताएको जिन्दगी मलाई किन बिताउन दिएनन्? किन त्यस्तै आहवामा फल फुल्न दिएनन्? यसैमा मलाई अफसोस छ। यस दृष्टिकोणले म सरासर ठगिएकी हुँ। मेरो मगजमा किन विचारहरू कोचिदिए? किन आफ्ना चाहहरू पूर्ति गर्ने शक्ति ममा भरिदिए? आफ्नो सपना आफै निर्माण गर्ने, आफ्नो खुट्टामा आफै उभिने यस्तो आत्मविश्वास, आत्माभिमान र दर्प ममा किन उत्पन्न भए? उनीहरूले त्यस कन्भेन्टमा मलाई किन पढाए? वास्तवमा मेरो ध्वंस यसबाट सुरु भयो। चरित्रको राक्षसैबाट प्रारम्भ भयो। राज मेरो यस्तो अवस्था छ, म केबाट के भएँ? काठमाडौँबाट फर्केर म सरासर लखनऊ नै गएकी थिएँ। त्यहीँ पढ्न बसेँ। मेरो स्वभावमा सौन्दर्य बोध र आत्मरति भावले गर्दा घमण्डीपना घनीभूत हुँदै गइरहेको थियो। म त्यो चाल पाउँथेँ, त्यसैले एकान्तलाती मन पराउँथेँ। साधारण हाँसपरियास, साधारण कुराकानी आदिमा मेरो रुचि थिएन। म पढ्नमा तल्लीन थिएँ वा आफैले आफैलाई हेरिरहनमा। त्यो कुरा छुट्याउन अहिले पनि मलाई गाह्रो लाग्छ। म सङ्गीतप्रति त्यसैले आकर्षित थिएँ। एक्लै गाउँथेँ, एक्लै रमाउँथेँ। तर मेरी अर्की सङ्गिनी रमा, जो नेपाली नै थिइन्, नेपाली छात्रहरूको बीचमा बराबर आउने जाने गरिरहन्थिन्। मलाई पनि उनले नेपाली छात्र परिषदमा कहिलेकाहीँ तानेर लैजान्थिन्। मेडिकल स्टुडेन्टहरू त्यस्ताका लखनऊमा धेरै नै थिए। एकचोटि छात्र परिषदको प्रोग्राममा मलाई पनि भाग लिन तिनैले विवश गरेकी थिइन्। नेपाली स्टुडेन्टहरू मलाई बराबर पिकनिकतिर लान कोसिस गर्थे र मेरो फोटो लिन पनि अति इच्छुक थिए। कसै कसैले मैले थाहा नपाउने गरी तस्विर पनि लिए होलान्। तर म उनीहरूको संसर्गबाट आफ्नै अभिमानले गर्दा पृथक नै हुन्थे र रहन्थे पनि। रमा मेरो रूपदेखि अत्यन्त डाहा गर्थिन्, तर मेरो प्रशंसा गर्न बेर पनि मान्दिनथिन्। चाहे रमामा जुनसुकै कमजोरी किन नहोस्, बिचरी रूपले ठगिएकी थिइन्। हरेक गुणले सुसम्पन्न थिइन्, तर कुनै पुरुष पनि आफूप्रति आकर्षित हुँदैन भन्ने तिनमा दुःख थियो। मलाई उनको अत्यन्त माया लाग्छ र अहिलेसम्म पनि लाग्छ। बिचरी तिनी परार बच्चा पाउन नसकेर मरिन्। मलाई कलेजमा हर तरहले सहायता गर्थिन्, मलाई सजाउँथिन्। उनको खातिर भारतीय सौन्दर्यभन्दा नेपाली सौन्दर्य तुलनामा राम्रो छ भन्ने घमण्ड थियो। त्यहाँ पनि म एक प्रकारले आत्माभिमानको घेराभित्रै रहिरहेँ। कुनै पुरुषको अनुराग्य पात्री बन्न मन्जुर गरिनँ। त्यसवकत पनि आत्मसमर्पण गर्न सकिनँ। अहिले ऊ युरोपमा पढ्न गइरहेको छ। मेरो दिन त्यहाँ रमाइलोसँग कटिरहेको थियो। आफ्नै धुनमा रमिरहेको म, मलाई यो ख्यालै थिएन कि षड्यन्त्र नै भनौँ त्यस्तो मेरो पछाडि भइरहेको छ। मलाई यो थाहा थिएन कि कोसौँ कोस पर मेरो विषयमा चर्चाहरू भएर मेरो जीवनको दिशा र बाटाहरू कोरिँदै रहेछन्। मभन्दा अलग मेरो अस्तित्व अरू ठाउँमा पनि विद्यमान रहेछ। बेस थियो, मेरो आनन्द मेरो सुखको खातिर कोही कतै सोचिरहेका छन्। मैले खुसी नै मान्नु पर्थ्यो, तर अफसोस मैले मान्न सकिनँ। यहीँदेखि मेरो दुखान्त ट्रेजेडी सुरु हुन्छ। मेरो गर्विलो स्वभाव र सामाजिक मान्यताहरूको सङ्घर्ष प्रारम्भ हुन्छ, अनि यो मेरो अवस्था हुन्छ। ठिक हो, जीवनीको अर्थ सप्रनु मात्र पनि त होइन, बिग्रनु भत्काउनु पनि त दुःख पनि त हो, सुख दिनु र पाउनु मात्र पनि त होइन, कष्ट दिनु र कष्ट पाउनु पनि त जीवन हो। म यसकै निमित्त जन्मेकी रहेछु, बनेकी रहेछु, किन यसैमा नहाँसौँ? उनी केही बेर बनावटी हाँसो हाँसिरहन्, म झिल्लिएर हेरिरहेँ। अकस्मात उठिन्, तागतको औषधि चम्चामा हालेर खाइन् र बस्दै भनिन्, म कहिलेकाहीँ मर्न चाहन्छु र आफूलाई स्वात्त मेटेर जान चाहन्छु, तर मलाई बाँच्नुपर्छ, जिन्दगीको अन्तिम घडीसम्म पनि बदला लिनै पर्छ। उनले भनिन्, तपाईँलाई सुन्न वाकका लागि म अहिले भन्दिनँ। मैले टाउको हल्लाएर जताएँ, होइन म सुन्छु। त्यसवकत तिनी बिरामी आइमाई भन्ने होस राखिन, भर्खर कथाको आरम्भ मात्र भएको थियो। अनि उनले भनिन्, मानिस मात्र असल हुन्छन् भन्ने कसैको विश्वासलाई मानिसले नै भत्काइदिन्छ। केही बेर चुप लागेर गोरिँदै उनले त्यसपछि मसँग सोधिन्, तपाईँले कहिले चेस त खेल्नुभएको छ? मैले जवाफ दिएँ, कहिले काहीँ खेलेको छु। उनी भन्दै गइन्, त्यसो भए तपाईँलाई थाहा छँदैछ चेसका चालहरू। बस त्यस्तै प्रकारले जिन्दगीमा गोटीहरू चालिँदो रहेछन्। आफ्नो पावरलाई ठूलो स्वार्थको पूर्तिको लागि कहिलेकाहीँ अरूलाई खुवाइदिनुपर्छ, त्यसरी बाजी जित्नु पनि पर्छ। कोही जिन्दगीमा गोटी मात्र हुन्छन्, खेलाडी हुँदैनन्। म चाहिँ खालि गोटी मात्र रहेछु, तर गोटी होइन, म खेलाडी नै हुँ भन्ने साबित गर्न कसलाई चाह हुँदैन र मलाई थियो र छ पनि। षड्यन्त्रका चालहरू चलिसकेको रहेछ। म चाहिँ लखनऊमा बसेर किताबहरू रटिरहेकी थिएँ, हिस्ट्री, इकोनोमिक्स, इङ्ग्लिस, कहानी, उपन्यास, कविता। म हरतरगञ्जबाट घुमेर फर्किरहेकी थिएँ। रमाको जिद्दीमा मेटिने सो पनि हेरेकी थिएँ। कलेजमा आइपुग्दा मेरो नाममा एउटा तार आइरहेको थियो काठमाडौँ घरबाट। तार खोलेर हेरेँ, आमा सिकिस्त बिरामी हुनुहुँदो रहेछ। मदर सिरियसली इल, कम इमिडिएटली। रमाले झटपट होल्डर बाँधिदिएन। म त्यही दिन रातको ट्रेनबाट नेपाल फर्केँ। अब सुन्नुहोस्, कस्तो उद्वेगलाग्दा घटनाहरू घट्दछन्। बाह्र ठुल्दै लासामा हुनुहुन्थ्यो, म त्यसैले हाम फालेर काठमाडौँ आएकी थिएँ बिरामी आमालाई हेर्न। घर पुग्दछु, घरमा कोही थिएनन्, कोठाहरू डङडङ्ती खुल्ला थिए। मैले झल्यास सम्झेँ, आमालाई घाट उठाएको हुनसक्छ वा आमाको मृत्यु, त्यसैले हतारिएर नजिकैको घाट नै जाने निश्चयले घरबाट निस्केँ। त्यसै वखतमा आफ्नी आमालाई सडकबाट घरतिर आउनु लाग्नुभएको देख्दछु, म छक्क परेँ। वास्तवमा आमा बिरामी नै हुनुभएको रहेनछ, मलाई घर बोलाउने बाहना रचेको षड्यन्त्र मात्र रहेछ। यो कुरा मैले पछि थाहा पाएँ। आमाले त्यसै वखत भन्नुभयो, मुटु नराम्ररी हल्लिएको थियो, सिकिस्त नै ठहरायो होलान्, अहिले ठिक भएँ। मैले पनि त्यस वखत त पत्याएँ, आमाको मुटु हल्लने व्यथा पहिलेदेखिकै थियो। मैले भने, त्यसो भए किन हिँडिरहनु भएको त, आरामसँग बस्नुहोस्। आमा हाँसिरहनु भयो। यो चालमा उनीहरू सफल भए, म विफल। मैले एक दुई दिन काठमाडौँमा बिताएर फेरि लखनऊ फर्कने चेष्टा गरेँ, तर मलाई फर्कन दिएनन्। एउटा पूजाको बहानाले आमाले रोक्नुभयो, म पनि रोकिएँ। तर मलाई घरमा न्यास्रो लागिरहेको थियो। सबजना पूजाको सरजाम जोड्नलाई व्यस्त भइरहेका थिए र कोही पनि मसँग खुलेर कुरा गर्दैनथे, र एक प्रकारले उनीहरू मसँग केही लुकाए जाँ जस्तो व्यवहार पनि गरिरहेका थिए। म यताउति कोठामा बस्ने बित्तिकै आमाले झटपट केही लुकाउनुहुन्थ्यो। दिदीहरू थाहा नपाए जे मौन रहन्थे, म पनि केही थाहा नपाए जस्तो हिँडिदिन्थे। मलाई चाँडै लखनऊ जानु थियो, पढाइलाई क्लास छोड्न पनि सक्दिन थिएँ, त्यसैमा म अल्मलिरहेकी थिएँ। मैले अरू केही ख्यालै गरिनँ, तर मलाई यो होस भएन कि म कहिले लखनऊ जान पाउन्न, कहिले कलेजमा घुम्न पाउन्न। त्यो मेरो अन्तिम कलेजको पढाइ थियो। मेरो बा लासामा हुनुहुन्थ्यो, एउटा भाइ मात्र घरमा थियो। आमा दिदीहरू यताउति उत्साहपूर्वक ओहोरदोहोर गरिरहेका थिए। भिनाजीहरू बराबर घरमा आवत जावत गरिरहन्थे, तर मलाई कतै जानु थिएन। एक दुई दिन बस्नेलाई कसैसँग भेटघाट गर्ने प्रयोजन पनि थिएन। मैले आफ्ना केटाकेटीका साथीहरूसँग पनि भेटिनँ। यहाँ पनि मेरो अभिमानले मलाई छेका हालेको थियो, त्यसैले काठमाडौँ रहेर पनि म काठमाडौँबाट एकदम पर थिएँ आफ्नै स्वप्नलोकमा। तर त्यस वखत काठमाडौँ मेरो निमित्त अर्कै बेग्लै भइसकेको रहेछ। मेरो सम्पूर्ण आत्ममर्यादा, स्वाभिमान र सपनालाई भस्मीभूत गर्न तयारी भइरहेको रहेछ। मेरो स्वत्वलाई जलाएर खाक तुल्याउन त्यसै बेला मलामीको प्रबन्ध हुन लागेको रहेछ। म एउटी चेसको गोटी रहेछु। तर त्यस बेला म चाहिँ आफ्नो कलेजको कोर्स बुक पढिरहन्थेँ, वा रेडियो खोलेर गीतहरू सुनिरहन्थेँ, वा एक्लै गुनगुनाइरहन्थेँ। तर बोकालाई थाहा हुँदैन कि मन्दिरमा उसको पूजा मात्र हुँदैन, बलि पनि चढाइन्छ र जीवनको अन्त पनि हुन्छ। म त्यस्तो भइनँ, मेरो बलि चाहिँ चढाइयो, तर म मरिनँ, बाँचेँ। मेरो साथमा मेरो आत्ममर्यादा गर्व केही रहेन, टकटकाइएँ, खुइलाइएँ। बरु त्यसको ठाउँमा बदला लिने साधनले मलाई छोप्यो, मेरो मानसिक विकासको क्रम बदलियो, जीवनको गति फेरियो, म फेरिएँ। म त्यही नारी रहिनँ जो कालिम्पोङ कन्भेन्टमा पढ्दथेँ, या लखनऊको कलेजमा, या पुरुष मात्रको अनुरागी पात्री थिएँ, म विकृत नारी थिएँ। पूजा, गुहेश्वरी मन्दिरको पूजा, तयारी धुमधामले भएको रहेछ। मलाई त्यसको ख्यालै थिएन, साधारण पूजा, आमाको भाकल होला भन्ने सम्झेकी थिएँ। अधिकांश कुटुम्बहरू र इष्टमित्रहरू समेत आमन्त्रित गरिएको रहेछ, सबजना ठाटिएर आएका थिए। त्यही दिन आमाले मलाई पुरानो ढाँचाको स्वर श्रृङ्गार गर्न आग्रह गर्नुभएको थियो, दिदीहरूले जस्तै। मैले सबै इन्कार गरिदिएको थिएँ, मलाई त्यस प्रकारको परम्परावादी प्राचीन फेसनमा रुचि नै थिएन। त्यसैले मैले पुराना गहनाहरू केही पनि लगाइनँ, एक जोडा टप जो लगाइन्थे त्यही लगाएँ। सेतो साडी जो मेरो जिउलाई अत्यन्त सुहाउँथ्यो भने त्यही बेरै गएँ। म यसरी जाँदा सबजना छक्क परेका थिए, तर दिदीहरूले केही भनेनन्। आमाले देख्ने बित्तिकै टोकिहाल्नुभयो, पूजामा झन् रातो लुगाहरू लाउनुपर्छ भनेर रातो फरियाहरू सब झिकिदिया थिएँ, ओढ्नेसम्म त ओढेर आउनु पर्थ्यो, यो के गरे? मैले मुसुक्क हाँसेर जवाबसम्म पनि दिएकी थिएन। मेरो त्यस प्रकृतिबाट मेरो आमाहरूले यो थाहा पाउनु पर्थ्यो कि मेरो विचार, इच्छा, स्वभाव सब उनीहरूको भन्दा भिन्न छ। यो उनीहरू हुन् म हो त्यही होइन, मेरो विश्वास छ, अभिरुचि जे छ त्यही गर्दछु। अभिमानिनी छोरीका यति कुराले उनीहरूलाई मेरो स्वभावको परिचय हुनुपर्थ्यो, भएन। पूजाका प्रबन्धहरू हुँदै थिए। म एक्लै गुहेश्वरीको जङ्गलमा घुम्न निस्केँ। बरेङका पत्थरका खुड्किलाहरू उक्लाँदै जङ्गलभित्र पसेकी थिएँ, तर आफ्नो पछि पछि कोही आइरहेछ मैले चाल पाएँ। फरक्का फर्केर हेरेँ, केही आइमाईहरू आइरहेका थिए। पहिले मैले चिन्नै सकिनँ, नजिकैबाट देखेपछि मैले चिने ती आफ्नै कुटुम्बका छोरीबेटीहरू रहेछन्। तर उस्तो विघ्न घनिष्ठ परिचय नभएको हुनाले उनीहरूसँग कुरा गरिरहने प्रयोजन सम्झिनँ। खालि मुसुक्क हाँसेर म जङ्गल र थुम्काभित्र घुसिहालेँ। त्यसवखत त्यहाँ उनीहरूसँग कुराकानी गर्न बसेको भए सब रहस्य खुल्दथ्यो र पछिको भयङ्कर घटना घट्दै घट्दैनथ्यो। मेरो जीवन यस प्रकारले तहस नहस हुँदैनथ्यो, म जोगिन्थेँ। कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। हामी श्रुति सम्वेकमा विजय मल्लको उपन्यास अनुराधाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन हुन्छ। विशाल झाममा परेको रुखमुनि डाँडाको टोपामा म एक्लै बसिरहेकी थिएँ। टाढा बौद्धको गजुर देखिन्थ्यो, तल बागमती खोला बगिरहेको थियो। बाँदरका बथान रुखका आँगाहरूमा उफ्रिरहेका थिए। एक दुई मोटर सडकमा गुडिरहेको आवाज आउँथ्यो। सुनसान अति रमणीय थियो। म त्यसैमा डुब्दै हराउँदै गइरहेकी थिएँ। त्यसै बखतमा आफ्नो अगाडि नै खैला बैला सुने, जससँग जस्कै मलाई खोज्दै मेरा भाइहरू र अरू मानिसहरू आएका रहेछन्। म भागी छु भने तिनीहरूलाई त्यस बेला लागेको थियो होला। म त्यसवखत उपेक्षा भावले उठेर सोधेँ, पूजा सिद्धियो? र बिस्तारै उनीहरूका साथसाथै गुहेश्वरीको मन्दिरतिर आएँ। अगाडिको सत्तलमा खाने पिउने सब कुराको बन्दोबस्त भएको थियो। त्यसैमा सरासर पसेँ। आई आई भनेर सबजना कराइरहेका थिए। मैले त्यसवखत मेरो त्यस्तो विघ्न ख्याल र वास्ता गरिएको केही बुझ्न सकेकी थिएन। दिदीहरू अलि रिसाए चाहिँ थिए। सान दिदीले फोडेर भनिन्, यस्तो समयमा पनि यताउति गइरहने भनेको छ, आमाले तर्साउनु भएर कस्तो? मैले पछि अलि उद्विग्न भएर जवाफ दिएकी थिएँ, म केटाकेटी हुँ र त्यसै हराउनलाई। आमाले देख्ने बित्तिकै भन्नुभएको थियो, सबजना आइसके, कस्तो बानी, यहाँ पनि यताउति कहीँ जानु भनेको छ, के भयो होला? मेरो त जिउ नै आधा भइसक्यो। लौ सब फुल प्रसाद माला सब बाँड्नु छ, तिमीले नै सब गर, म केही जान्दिनँ। उनीहरूले म प्रति देखाएको अति सतर्कता देखेर म पनि वाक्क भइसकेकी थिएँ। ठुस्केर एकातिर लागे। भित्र कोठामा दुई तिनजना ठाटिएका आइमाईहरू सानो स्वरले कुरा गरिरहेका थिए। मैले सुने, उनीहरूमध्ये कोही भन्दथे, भाग्न त भागेकी रहेनछ, स्वयम्वर भन्ने उसलाई थाहा छैन रे। अर्की भन्दै थिए, थाहा पनि कसरी दिनु, बिहे नै गर्दिनँ भने भने लखनऊमा उसको अर्को छ रे। यो सुनेर म त एकदम छानाबाट खसेको जाय भएँ। यो मेरो विषयमा नै भनिएको भन्ने कुरामा शङ्का नै भएन। मैले यसभन्दा अगाडि आमाहरूले घरमा स्वयम्वर साहित ए उसले सुन्ला भनेर बराबर भनेको सुनेकी थिएँ, तर मैले त्यसको कुनै अर्थ लाउन सकेकी थिइनँ। त्यो कुरा मलाई त्यसवखत स्पष्ट थियो, तर तैपनि ठिक यही हो भनी निश्चित गर्न तम्सेर रिसले आमा भएको ठाउँमा गएँ। तर मलाई मनमा नै मेरो स्वयम्वर हो भन्ने कुरामा कुनै सन्देह थिएन। त्यसैले कुनै आत्ममर्यादापूर्ण योजना सोच्न थालेँ। क्रोधले मेरो मगज मात्र तातिरहेको थियो। म अत्यन्त उत्तेजित भइरहेकी थिएँ। यहाँ आमा दिदीहरू कोही थिएनन्। फुफुकी छोरी निर्मला बसिरहेकी थिए। उनलाई आफू कहाँ बोलाएर खुब धैर्यपूर्वक सोधेँ, निर्मला तिमीलाई थाहा छ यहाँ आज के हुन लागिरहेछ? साँच्ची मलाई ननाटी भन, पूजा मात्र हो? तिनले जवाफ दिन हडबडाएर मेरो अनुहार मात्र हेर्न थालिन्। मैले कड्केर सोधेँ, कि मेरो स्वयम्वर हो, किन तर्सेकी भन न, कि तिमी पनि मलाई छक्काउन चाहन्छौ? निर्मलाको र मेरो उमेर करिब उस्तै थियो। मेरो दिदी भए तापनि म उनीसँग साथीकै चाहिँ व्यवहार गर्थेँ। तिनी हडबडाएर रुन्चे अनुहार लाएर भन्न थालिन्, माइजूले मलाई मार्नुहुन्छ अनुराधा, मसँग तिमी नसोध, अरूसँग सोध, म तिमीलाई कसरी भनौँ?
कहाँ
मेरी आमासँग घरमा सबजना तर्छन्थे। दिदीहरू बोल्नसम्म सक्दैन थिए। म एउटी थिएँ जो विदेशमा पढ्न बसेकी हुनाले उहाँको कठोर शासनमा परेकी थिइनँ। यसैले उहाँसँग डराउनु तर्साउनु पनि मलाई आवश्यकता नै परेको थिएन। तर मेरी आमा अत्यन्त कठोर, रिसा, हठी, अभिमानिनी हुनुहुन्छ भन्ने मलाई थाहा थियो। सायद ममा पनि आमाकै गुण सरेको थियो। म त्यसवखत रिसले आगो भइरहेकी थिएँ। मेरो स्वयंवरको सत्यतामा कुनै शङ्का नै रहेन। म त्यसवखत केही गर्न आतुर थिएँ, तर उत्तेजना र आवेगलाई सम्हाल्न नसकेर छटपटाइसकेकी थिएँ। आखिर मेरो स्वीकृतिको उनीहरूले वास्तै गरेनन्। यहाँसम्म कि मेरो आफ्नो जिन्दगीसँग यस्तो विघ्न घनिष्ठ सम्बन्ध भएको विषयमा समेत उनीहरूले मलाई धोका दिए, थाहा सुद्धा दिएनन्। बेडा बाख्रा जे म बिक्री हुन आँटेकी थिएँ। मेरी आमाको त्यस्तो विघ्न कठोर शासन, अन्यायपूर्ण व्यवहारले सर्वप्रथम मैले त्यसरी शिकार बन्नु परिरहेको थियो। मेरो क्रोध र आक्रोशले सम्पूर्ण अङ्ग प्रत्यङ्ग जलिरहेको थियो। आँखा रोषपूर्ण आँसुले ढाकिँदै आइरहेको थियो। म सब षड्यन्त्रलाई चकनाचुर गर्न चाहन्थेँ, टुक्र्याएर भाँचेर फालिदिन चाहन्थेँ। त्यस्तो उद्विग्नता र आवेग ममा उत्पन्न भइसकेको थियो। बा लासामा हुनुहुन्थ्यो, मेरो सुनवाई आमासँग हुँदैनथ्यो भन्ने मैले चाल पाएकी थिएँ। म त्यसैले केही गर्न चाहन्थेँ, बताबुङ्ग पार्न चाहन्थेँ, मार्न र मर्न चाहन्थेँ। मेरो यो अन्तिम कडी थियो। यसमा मैले चुकेँ कि जिन्दगीभरलाई चुक्दछु भन्ने ख्याल थियो मलाई। त्यसै वखत मेरी दिदी तथा अन्य काकाका छोरीहरू त एक हुलै किस्तीमा फुलमाला लिएर बसे र मलाई घेरेर जिस्काउँदै छेडखानी गर्दै भनिरहेका थिए, आज प्रसाद बाँड्ने, माला लगाइदिने तिम्रो पालो। राम्रो माला जसको गलामा लगाइदिन्छौ त्यही तिम्रो हुनेछ। यसैले हेरेर माला लगाइदिनु है, हाम्रो त पालो नै सिद्धिसक्यो। उनीहरू यसो भन्दै मस्तसँग हाँसिरहेका थिए। उनीहरूलाई रमाइलो थियो, तर तिनीहरूलाई थाहा थिएन कि तिनकी बहिनी त्यस क्षण के अनुभव गरिरहेकी थिए, कुन आगोमा पिल्चिरहेकी थिए। उनीहरूलाई यो पत्तो हुँदो हो त न त्यो तिनीहरू त्यसरी व्यवहार गर्थे, न मेरो त्यस्तो दुर्गति नै हुन्थ्यो। एक आइमाईको सम्पूर्ण मानवीय स्वतन्त्रतामाथि आघात परिरहेको थियो। एक आइमाईको अनिच्छापूर्वक बलात्कार भइरहेको थियो। एक आइमाईको अस्तित्वलाई जबरजस्ती कुल्चेर प्राणहीन बाटो बनाउने कोसिस भइरहेको थियो। तिनीहरूलाई यसको ज्ञान थिएन। तिनीहरू हाँसिरहेका थिए, म नङ्ग्याइदिए थिएँ। यही स्वयंवर थियो, आफैले रोज्ने वरको कस्तो नाङ्गो विकृत अर्थ थियो, कस्तो हास्यास्पद बेइज्जती थियो। मैले सहन सकिनँ। मसँग जिस्कन आँटिरहेका ती निर्दोष अस्थि पञ्जरका पुतलीहरूसँग मेरा दिदीहरूसँग अकस्मात रिसाउँदै कुर्ले, जसले गर्दा उनीहरू स्तम्भित चकित भए। मैले रिसाउँदै भने, सब ती मालासाला नालमा लगेर फालिदिनुहोस्, सबलाई चुनालेर धुज्याएर उर्याइदिनुहोस्, कि मलाई थाहा छैन भन्ने सम्झनुभयो तपाईँहरूले, मलाई धोका दिने, हेरौँ कसरी धोका दिन सकिँदो रहेछ। म यति बोलेर जुरुक्क उठेँ निस्कन तम्सेँ। यस्तो क्रोधमा उनीहरूले मलाई कहिले देखेका थिएनन्। म प्रचण्ड सिमेनी भइसकेकी थिएँ। सबलाई मारेर ध्वंस गर्न तत्पर भइसकेकी थिएँ। मेरो आवेगले म आफैमा थिइनँ। त्यसै वखत मेरी आमा, केही प्रौढ आइमाईहरू र तीनजना पुरुषहरूभित्र पसे। त्यसमध्ये सम्मुख खडा भएकोले हातमा जरिदार फुलको माला लिएको थियो। यही व्यक्ति थियो जसलाई मैले पहिले काठमाडौँमा आउँदा बराबर सडकमा देख्ने गर्थेँ र मलाई धेरै पटक वासनायुक्त आँखाले हेरेर पछ्याइ पनि रहेको हुन्थ्यो। यसैले हो मेरो घरमा मसँग बिहे गर्न मलाई माग्न पठाएको थियो। मेरो भिनाजुसँगको नाता पनि पर्थ्यो। मैले त्यसै वखत बिहे गर्न इन्कार पनि गरेकी थिएँ। त्यही व्यक्ति फुलको माला हातमा लिएर मेरा सम्मुख खडा थियो। जालझेल धोकाद्वारा मलाई किन्न अग्रसर भइरहेको थियो। मैले आँखा देखिनँ, सभ्यता असभ्यता, भद्रता अभद्रता केहीको पनि ख्याल गरिनँ। काइते बगिनी झैँ एकैचोटि चम्टे। दिदीले हातमा लिइराखेको थलियाको मालालाई थुत्त थुतेर त्यही पुरुषको सामान्य दुवै हातले चुनालेर धुज्याएर उर्याइदिएँ र बेगले त्यस ठाउँबाट निस्किदिएँ। उनीहरू सबजना अबाक भएर जिल्लिएर उभिरहेका थिए। त्यस एक निमेषभरमै मैले त्यस पुरुषको अनुहारको रङ खुलिएर निलो कालो भएको देखेकी थिएँ। त्यस कोठाबाट बाहिर पुग्दा मैले आमालाई रुन्चे स्वरले कराउनु भएको सुनेको थिएँ। यही हो मेरो ध्वंसको सुरुवात। त्यसबेला मैले ठाने थिएँ मेरी आमा, समस्त कुटुम्ब र त्यस पुरुषको षड्यन्त्रलाई मैले आफ्नो एउटै कार्यले चकनाचुर पारेर धुज्याइदिएँ र म त्यसबाट मुक्त भएँ। तर त्यो होइन रहेछ, मेरो गल्ती थियो। खालि त भूमिका मात्र रहेछ मेरो बर्बादीको। त्यो पुरुष जसलाई मैले त्यतिका जनताको समक्ष त्यसरी बेजेती गरिदिएँ, जरुरै मसँग बदला लिनलाई तम्सियो होला भन्ने मलाई लागेको थियो, या शरमले मर्न मात्र सकेको होइन भन्ने मैले ठानेकी थिएँ। तर कसैमा यसको विपरीत प्रतिक्रिया पनि हुँदो रहेछ। दोष म त्यही पुरुषमाथि मात्र थोपर्न चाहन्न, सबभन्दा बढी दोष मेरै आमाको हो, जसले म माथि एक जघन्य अपराध गर्नुभएको थियो, आफ्नै बच्चालाई तुआएर मारे जत्तिकै भ्रूण हत्या, अरू यसभन्दा पनि बढी जिउँदै आफ्नै बच्चालाई दुच्छुस्ताखेरि घाँटी अठ्याएर मारे जत्तिकै। तर म मर्न चाहिँ मरिनँ, तर जसरी जली जली भस्म हुन लागेको छु अत्कल छु मृत्यु। तर आमाको समाजमा यो कुरा चढ्न सक्दैन थियो, चढेन पनि, उल्टो उहाँले मलाई सम्झाउनु भयो महामूर्ख, र दोष लगाउनु भयो कि मैले गरेर उहाँको बेइज्जती गरेँ, कुलको इज्जतै फालेँ, मैले तातो पानीमा डुबेर मर्नु पर्थ्यो। मैले अग्निकुण्डमा हाम फालेर मर्न सक्नुपर्थ्यो, त्यसरी मरेर समाप्त भएकी भए आज यो सङ्कष्ट र हाहाकार भोग्नु पर्दैन थियो। उनीहरूको दृष्टिकोणमा मैले भयङ्कर भूल गरेँ। समाजको नजरमा कुलीन ठहरेको शिक्षित तनाड्य भद्र व्यक्तिसँग मैले बिहे गरेर जानुपर्थ्यो, र बाबुआमाको धर्म पनि त्यस्तै, घर खोजेर छोरीलाई विवाह गरी पठाइदिनु न हो। उनीहरूका समाजमा मैले अक्षम्य अपराध गरेँ, सभ्यताको सीमा नाघेँ। आमालाई लागेको थियो होला उहाँको कठोर शासनको मैले विद्रोह गरेँ, उहाँको मर्यादाको उल्लङ्घन गरेँ, उहाँको सत्ताको अवहेलना गरेँ। त्यसपछि उहाँसँग सतर्क भएर व्यवहार गर्नुहुन्थ्यो, मसँग सन्तुष्ट हुनुहुन्थेन। सायद मलाई बिहे गरी पठाइदिने हतारो मेरी आमालाई मेरो लखनऊको गतिविधिलाई कसैले बढाएर खबर गरेकोले हुन सक्दछ, सायद त्यो रमाको काम थियो, म अहिलेलाई यस्तै भन्न सक्दिनँ, त्यो पनि हुनसक्छ। तर आमालाई यसले अत्यन्त चोट पुर्याएको थियो, र कुनै किसिमको आफ्नो बेजतीलाई टालटुल गर्ने उहाँको प्रयास चलिरहेको थियो, त्यो मलाई थाहा थियो। मेरा दिदीहरूलाई पनि मेरो गुह्यश्वरीको व्यवहार निको लागेको थिएन, किनकि उनीहरू कति पुरुष निकट सम्बन्धी थिए र साथै सुसम्पन्न धनाढ्य शक्तिशाली पनि थिए, जबकि उनीहरूको घरमा सधैँ छाकको समस्या परिरहन्छ, र मैले त्यस्तोलाई बिहे नगर्नु ठूलो भूल गर्नु थियो। यसमा उनीहरूले मेरो व्यक्तित्वको बनावट, मेरो शिक्षा दीक्षा, मेरो स्वच्छन्द प्रिय चरित्रको ख्यालै गर्न सकेनन्, जो मेरो मूल्यवान सम्पत्ति थियो। दोस्रो, मेरो स्वीकृति अस्वीकृति, मेरो रुचि अरुचि, मेरो प्रेम र घृणा आदि भावका महत्व नै सम्झन सकेनन्, जुन मेरो प्राण थियो। त्यो पुरुष जो शिक्षित भएर पनि एउटा उच्च पदस्थ सरकारी जागिरदार भएर पनि यो ख्याल गर्न सकेन कि नारी एकै समानका हुँदैनन्, कोही अर्कै छाँटको पनि हुन सक्दछ, यसलाई जितेर लिनुपर्छ, न कि जालझेलले किनेर। त्यसको अपराध त्यही थियो। षड्यन्त्रको खेलाडी भएर त्यसले मलाई जुन रूपले हत्याउने कोसिस गरेको थियो, त्यही अनुपातमा मैले त्यसलाई घृणा गर्न थालेँ। मलाई लागेको थियो त्यही साह्रो बेजती खाइसकेपछि पुरुषमा या घृणा उत्पन्न हुनुपर्छ या बदलाको तीव्र भावना। म त्यसको लागि तत्पर थिएँ। त्यस प्रकारको पचरण्ड वेग त्यस पुरुषमा देखेको भए सायद म त्यस्तो व्यक्तित्वको हार्दिक सम्मान गर्थेँ। मलाई बदलाको झोकमा बर्बाद गर्न चाहेको भए म यस्तै दुःखी पनि हुन्थिनँ, या त्यस्तासँग आफ्नो सम्पूर्ण ताकत लगाएर भिड्थेँ, यसरी नष्ट हुन्थिनँ। दुर्बलहरू छल र कपटको आधारलाई मजबुत सम्झन्छन्। उनी यति बोलेर एकछिन चुप लागिन् र केही बेरपछि मसँग सोधिन्, तपाईँ जस्तो लोग्ने मानिसलाई कुनै आइमैले त्यसरी बेइज्जत गरेको भए तपाईँ के गर्नुहुन्थ्यो भन्नुहोस् त। मैले उनको अनुहार पुलुक्क हेरेँ र अनायास नै भने, म त्यस्तो स्थितिमा नै पर्ने थिएन, परेको भए हत्या गर्थेँ, उसको या आफ्नो। उनको आँखा एकचोटि चम्कियो, उनले भनिन्, मलाई षड्यन्त्र गरेर बर्बाद गर्न चाहनेलाई म पनि हत्या गर्न चाहन्थेँ, हत्या। तर उनी केही बेर चुप लागेर बसिन्। हरिले दुध र बिस्कुट लिएर आयो, उनी खाना बसिन्, म पनि खानालाई तल ओर्ले। मेरो दिमागमा उनका कुराहरू खेलिरहेको थियो, उनी हत्या गर्न चाहन्थिन्, कसको? म भात खाइ सिद्ध्याएर भान्साबाट निस्केँ। हरि बन्दुकको नालसफा गर्न लागिरहेको थियो। एकछिन गएर त्यहीँ बसेँ, बन्दुकलाई हेरेर टाढाको बरको रुख लियो, चिललाई ताक गरेँ, हत्या। मैले बन्दुक हरिलाई नै फिर्ता दिएँ र आफू केही बेर त्यहीँ रल्लिएँ। मलाई अनुराधाका कुराहरूले लखेटिरहेको थियो, म पनि अरू पुरुष चाहिँ उनको सौन्दर्य र मनमोहक मुस्कानले मात्र आकर्षित भएको रहेछु। यस वखतको उनको सौन्दर्यमा यस प्रकारको मनमोहक छ, पहिले कस्तो थियो होला? म अड्कल्न थालिरहेँ। यस्तो स्वास्नी मानिसमाथि त्यस्तो किसिमको घटना घट्ला भन्ने अनुमान गर्न कस्तो गाह्रो, र त्यो लोग्ने मानिस को रहेछ जो उनलाई छकाएर भए पनि बिहे गर्न चाहन्थ्यो? के म भए पनि अनुराधालाई छोड्न सक्दौँ? उत्तेजित मोहित भएको बेला के त्यसरी नै हत्याउने कोसिस नगर्दौँला? मैले आफ्ना मनका सम्भावनाहरूलाई खुब गहिरिएर हेरेँ। उन्मत्त भएँ भने सायद गर्दो होला र त्यसरी उनले मेरो सम्मुख माला छुडाले कि भए म मेरो हात स्वत घाँटी अठ्याउने बान्कीमा कसिँदै गयो। म आफैदेखि लज्जित भएँ। दौडँदै आएको लुरेलाई थपथपाएर पुचकारेर बिस्तारै माथि उक्लेँ। अनुराधा आँखा चिम्लेर पल्टिरहेकी थिइन्। म निस्कन आँट्दै थिएँ। उनले बिछौनामा बस्दै भनिन्, आउनुहोस् बस्नुहोस् न, कि तपाईँलाई मेरो कुरा सुनिरहँदा पठ्यार लाग्यो। मेचमा गएर बस्दै हुँदा भने, तपाईँ थाक्नुभयो कि भनेर, बिरामी मानिस थाक्नुभएको भए भोलि सुन्नुहोला, अहिले सुत्नुहोस्। भोलि? भोलिमा के होला? भोलिको मलाई विश्वास छैन, आजै सुन्नुहोस्। यति त मलाई सन्तोष होला कि मैले आफ्नो कुरा कसैलाई बताएँ, पटक्क छिपाइन, लुकाइन। यति बोलेर आँखा चिम्लेर केही बेर बसिरहेन्। मैले सोधेँ, के भयो, शरीर त ठिक छ तपाईँको? अनुराधाले भने, होइन, म त्यस वखत के आफूलाई सम्झँदैछु, कति चाँडो जीवनमा उलटपुलट आउँछ, मानिस केबाट के भइसक्छ। सोचेको ठानेको सब सिलसिला भङ्ग भएपछि अन्जान डरलाग्दो अन्धकार, सुनसान गल्लीबाट एक्लै हिँडे जस्तो, फेरि जताततैबाट आफूलाई कसैले लखेट्दै आइरहे जस्तो भान भइरहन्छ। म त्यस्तै भएछु। उनले यति भनिसकेपछि फेरि हाँसेर बोलिन्, अब सुन्नुहोस् बाँकी कथा पनि, कथा बितेका कुराहरू सब कथा हुन्छन्, पढ्ने कहानी उपन्यास जस्तो मनै कथा भइसके। मैले ठाने थिएँ त्यसरी गुहेश्वरीबाट फर्केपछि कुरा नै टुङ्गियो, तर टुङ्गिएन। त्यस दिन कोठामा आएर ढोका थुनेर एक्लै पलटी बसेकी थिएँ, तर भोलिपल्ट नै लखनऊ हिँड्ने निश्चय गर्दै थिएँ। मेरो आत्माभिमानमा यो जस्तो भयानक आघातहरू के हुन सक्थ्यो? आमाहरूको कुटिलतापूर्वक अपमानजनक व्यवहारले गर्दा उनीहरूप्रति मेरा सम्पूर्ण स्नेह र श्रद्धाका भावना मरेर घृणा उत्पन्न भइरहेको थियो, मनुष्य मात्रप्रति घृणा। म एक सेकेन्ड पनि त्यहाँ बस्न चाहेकी थिइनँ। मेरो बा मात्र त्यस वखत त्यहाँ आउनुभएको भए मेरो त्यस्तो दुःखपूर्ण अवस्था हुन्थेन। मेरो बाको म अत्यन्त मन परेकी छोरी थिएँ, तर अफसोस बाको अनुपस्थितिमै सब घटिरहेका थिए। मैले त्यस दिन मुखमा पानीसम्म हालिन। दिदीहरूले धेरै पटक ढोकामा कचकचाउन आए, बाहिरबाट कराए, तर मैले प्रण गरेकी थिएँ केही पनि खाइन। त्यस दिन आमाले पनि आफ्नो अपमान बेइज्जती भएको सम्झेर मुखमा पानीसम्म हाल्नु भएनछ। दिदीहरू मनाउँदै हार खाएछन्। त्यस दिन घरमा खानेकुराको लथालिङ्ग भएछ, मालसामानको गोलमाल भएछ। बिनाजु तथा अन्य इष्टमित्रहरू कलबल गरेर कराइरहेको म सुन्दथेँ। उनीहरू सबजना मलाई नै दोषी ठहराउँदै थिए। मेरी आमालाई आफ्नो कबुल, आफ्नो बाचा तोडिएकोमा चिन्ता भइरहेको थियो। उहाँ आफ्नो टेकमा अड्ने त्यस प्रकारको गर्विली नारी हुनुहुन्छ भन्ने मलाई थाहा थियो, तर उहाँले सोच्दै नसोचेको मबाट आशय नगरेको विद्रोहपूर्ण घटना घटिसकेको थियो। यसले उहाँलाई छटपटी भइरहेको थियो। त्यस्तो भएर पनि उनीहरूले मलाई फेरि चिनेनन्, अर्को जालमा फसाउने कुरा प्रयत्न गरे। उनीहरूले मलाई त्यस्तै नारी सम्झने भूल गरे जसमा क्षणिक अस्थायी रूपले मात्र विद्रोह रहिरहन्छ, केही काल बितेपछि दुर्बलतापूर्वक आत्मसमर्पण गरिदिन्छ। उनीहरूको यस प्रकारको विचार सामाजिक संस्कारको प्रतिफल थियो, तर मलाई अझै अर्कै परिवेशमा हुर्केको अर्कै बनावटकी नारी भन्ने सम्झन सकेनन्, जो आत्मविमानलाई कुनै मूल्यमा पनि बेच्न सक्दिन, बरु आफू बर्बादी भएर जान्छ। कमजोर दुर्बलहरू हिंताबोधले किचिएकाहरू अनौठो ढङ्गबाट आफूलाई बलवान साबित गर्न बस्दछन्। जो तिनीहरू छैनन् त्यही देखाउने प्रयास गर्दछन्। षड्यन्त्रको सिलसिला प्रारम्भ मात्र भएको रहेछ। मेरो केही दिनको छटपटी र निष्क्रियताबाट उनीहरूले फाइदा उठाइहाले। म लखनऊ जान खोज्दा खोज्दै त्यसै अलमल्लिएकी थिएँ। दुई तीन प्रकारका विचारधाराहरूले मेरो मनलाई गोलमाल गरिरहेको थियो। म भगुवा चाहिँ त्यस ठाउँबाट भाग्न चाहन्नथेँ। मेरो आत्माभिमानले मलाई छेकिरहेको थियो। म यस्तो भयानक कार्य गर्न मनमा नै योजना बनाउँदै थिएँ जसले त्यस पुरुषलाई र मेरो परिवार विशेष गरी आमालाई मानसिक दण्ड मिलोस्। म एउटा कुनै पुरुष जो निर्धन होस्, निम्न स्तरको होस् र समाजले तिरस्कार गरिएको होस्, त्यस्तो व्यक्तिलाई आफ्नो लोग्ने भनेर घोषित गर्न चाहन्थेँ। योभन्दा भयानक दण्ड, मानसिक पीडा, कष्ट अरू के हुन सक्दथ्यो? म यसरी तिनीहरूसँग बदला लिन चाहन्थेँ। आफूलाई यसबाट जे होला त्यसको किञ्चित पनि परवाह गरेकी थिएन। मैले त्यसै गर्नुपर्थ्यो जसबाट म आफ्नो सत्तालाई राम्ररी कायम गर्न सक्दथेँ र आत्मतृप्ति पनि पाउँथेँ। बर्बाद भएकी भए पनि आफ्नै इच्छाको त्यो प्रतिफल हुने थियो, आफ्नै कार्यको परिणाम। त्यसमा कमसेकम मेरी आमाको र त्यस पुरुषको षड्यन्त्र त सफल हुन्थेन कि? उनीहरू त हार्थे कि? म उनीहरूलाई मनमनै गिज्याउन त पाउँथे कि? होच्याउन त पाउँथे कि? तर अफसोस यस योजनालाई यसै कार्यान्वित गर्ने सुअवसर नै पाइन। आमा र दिदीहरू मेरो विरुद्धमा षड्यन्त्र रचिरहेका थिए। उनीहरू मेरो विपक्षमा किन थिए, किन मेरो दुर्दशा हेर्न चाहन्थे? यसको मूलभूत कारण उनीहरूलाई नै पत्तो थिएन होला। उनीहरूले यो खाली मेरो कल्याण र भलाइको निम्ति मात्र गरिरहेका थिएनन्। बाहिरबाट हेर्दा सबजनालाई त्यस्तो लाग्न सक्दछ, उनीहरू मेरो निम्ति कस्तो शुभचिन्तक र हितैषी थिए। तर मलाई थाहा थियो उनीहरू अन्जानैमा मेरो बर्बादी चाहन्थे। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ विजय मल्लको उपन्यास अनुराधाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shruti@unn.com.np। हवस् त, अर्को साता अनुराधाको छैठौँ श्रृङ्खला वाचन लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।